यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कदै नेपाल चीन सम्बन्ध नयाँ आधारमा विकास हुने प्रधानमन्त्रीको विश्वास। मूल्य वृद्धि र कालो बजारीको कड़ाईका साथ नियन्त्रण गर्न सम्बन्धित निकायलाई कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काको निर्देशन। सरकार र आन्दोलनरत राहत शिक्षक बीच सहमति। प्रमुख चाड़पर्व अगाडि दिवंगत पितृहरूको सम्मानमा गरिने स्वर श्राद्ध आजबाट शुरू हुँदै र पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको विस्फोटमा कम्तीमा 50 भन्दा बढ़ीको मृत्यु।
सुरेश, के छ खबर? कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएको छ। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीनको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किँदै हुनुहुन्छ। चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीनको छेन्दु पुग्नु भएको छ। प्रधानमन्त्री प्रचण्ड तिब्बतको लासाबाट हिजो छेन्दु पुग्नु भएको हो। हिजो छेन्दुमा प्रधानमन्त्री प्रचण्डले चिनिया कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सचिव एवं सिचुवान प्रान्तीय जनकांग्रेसको स्थायी समितिका अध्यक्ष वाङ सियाओसँग भेटवार्ता गर्नुभएको हो। भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सी, प्रधानमन्त्री ली सहितको उच्चस्तरीय भेटवार्ता, छुङकिङ, तिब्बत र सिचुवानको भ्रमण र पार्टी प्रमुखहरूसँगको भेटवार्ताले दुई देशबीच नयाँ र उच्चस्तरको सम्बन्ध विकासमा नयाँ कोषे ढुंगा बन्ने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री प्रचण्डले नेपाल र चीनबीच पारवाहन सन्धिको कार्यान्वयनले नेपाल अब भूपरिवेष्टित देश होइन, भूसम्बन्ध जोड्ने देश भएको बताउनुभयो। सो क्रममा सिचुवान प्रान्तका पार्टी सचिव वाङले प्रचण्ड चीनको असल साथी भएको र वहाँको नेतृत्वमा नेपाल चीन सम्बन्ध नयाँ आधारमा विकास हुने विश्वास व्यक्त गर्नुभयो। छेन्दुमा रहँदा वहाँले पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्नुभएको थियो। त्यसअघि प्रधानमन्त्री प्रचण्डले कैलास मानसरोवरको भ्रमण गर्नुभएको थियो। प्रधानमन्त्री प्रचण्ड र वहाँको भ्रमण दलका सदस्यहरू आज छेन्दुबाटै काठमाण्डु फर्किनुहुने कार्यक्रम रहेको छ। संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि दुर्व्यवहारमा संलग्नलाई कार्यवाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको हिजो बसेको बैठकमा समितिका सभापति भानुभक्त जोशीले स्वास्थ्य क्षेत्रलाई मर्यादित, सुरक्षित, हिंसा र भयमुक्त एवं मैत्रीपूर्ण बनाई निर्वाध सेवा प्रवाहको वातावरण तयार गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो। बैठकले चिकित्सकहरू पेशागत क्षेत्रमा नियमित हुने वातावरण सृजना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिनुका साथै स्वास्थ्य क्षेत्रसँग सम्बन्धित समस्या समाधान गर्न उपसमिति तथा अध्ययन कार्यदल गठन गर्न पनि निर्देशन दिएको छ। यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले चिकित्सकहरूलाई आन्दोलन फिर्ता लिन आग्रह गर्नुभएको छ। चिकित्सक र स्वास्थ्य कर्मीमाथि पटक पटक भएका दुर्व्यवहारका घटनामा संलग्नलाई कार्यवाही गर्न सरकार प्रतिबद्ध रहेको उहाँको भनाई छ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको हिजोको बैठकमा मन्त्री बस्नेतले चिकित्सकलाई आन्दोलन स्थगित गरी काममा फर्कन अनुरोध गर्नुभएको हो। कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले मूल्य वृद्धि र कालोबजारी कड़ाईका साथ नियन्त्रण गर्ने गरी थप सक्रिय भएर बजार अनुगमन गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिनुभएको छ। बजारमा अस्वाभाविक रूपमा मूल्य वृद्धि भएको, जनगुनासो बढ़ेको भन्दै कार्यवाहक प्रधानमन्त्री खड्काले सम्बन्धित अधिकारीसँग बजार अनुगमनको अवस्थाबारे हिजो रक्षा मन्त्रालयमा भएको बैठकमा जानकारी लिनुहुँदै दैनिक उपभोग्य सामानको अभाव हुन नदिन, कालोबजारी तथा अस्वाभाविक मूल्य वृद्धि रोक्ने गरी प्रभावकारी अनुगमन बढ़ाउन निर्देशन दिनुभएको हो। बैठकमा उहाँले चाडपर्वका बेला उपभोक्तालाई कालोबजारी र महँगीको चपेटामा पर्ने अवस्था सृजना हुन नदिन सबै जिल्लामा भइरहेको अनुगमनलाई थप प्रभावकारी बनाएर अनुगमन गरेर नागरिकले राहतको अनुभूति गर्ने गरी काम गर्नुपर्ने बताउनुभयो। बैठकमा सम्बन्धित अधिकारीहरूले अहिलेसम्म भएको बजार अनुगमनको अवस्था र अनुगमनलाई थप प्रभावकारी बनाउने विषयमा आफ्नो धारणा राख्नु भएको थियो। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले ढुङ्गा गिटी बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धमा आवश्यक पर्ने विधेयक चालू अधिवेशनमा संघीय संसदमा दर्ता गर्न संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ। समितिको हिजो बसेको बैठकले क्रसर उद्योग तथा खानी उद्योगको नवीकरणमा भइरहेको समस्या लगायतका विषयमा मन्त्रालय र सम्बद्ध पक्षसँग छलफल गरी संघीय संसदको चालू अधिवेशनमा नै विधेयक ल्याउन सरकारलाई निर्देशन दिएको हो। पूर्वाधार विकास समितिमा विद्युत विधेयक 2080 प्राविधिक पक्षका विषयमा सामान्य छलफल भएको छ। समितिको हिजोको बैठकमा विद्युत विधेयक 2080 प्राविधिक पक्षका विषयमा छलफल गर्ने र उपसमिति बनाउने लगायतका कार्यसूचीहरू रहेका थिए। बैठकमा विद्युत विधेयक 2080 विषयमा सामान्य छलफल भए पनि समिति सदस्यहरूको उपस्थिति न्यून भएपछि उपसमिति भन्ने गठन हुन सकेन। सरकार र आन्दोलनरत संयुक्त राहत शिक्षक संयुक्त आन्दोलन परिचालन समिति बीच सहमति भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईको उपस्थितिमा नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधर र राहत शिक्षक संघर्ष समितिका अध्यक्ष खेमराज अधिकारी लगायतसँग हिजो सिंहदरबारमा भएको वार्ता पश्चात सहमति भएको हो। सहमति बमोजिम संसद सचिवालयमा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी विधेयकमा कार्यरत राहत शिक्षकलाई स्थायी परीक्षाका लागि उमेर हद नलाग्ने, शत प्रतिशत आन्तरिक प्रतिस्पर्धा गर्न र सेवा अवधि पनि शत प्रतिशत जोड्न संशोधन प्रस्ताव गर्ने उल्लेख गरिएको छ। यसै गरी साविक उच्च माध्यमिक विद्यालयका शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा र बाल विकासका शिक्षकलाई दरबन्दीमा कायम गर्ने पनि सहमति भएको छ। यही असोज 5 भएको महासंघको सहमतिमा असन्तुष्ट भई समितिले लगातार सड़क आन्दोलन गरेको थियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गरेको कार्यको आधारमा नेतृत्व चयन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। नेकपा एमाले कोशी प्रदेशको दुई दिने अधिवेशनको हिजो विराटनगरमा उद्घाटन गर्नुहुँदै अध्यक्ष ओलीले सहमति वा निर्वाचन जुनसुकै माध्यमबाट भए पनि लोकतान्त्रिक विधिको अवलम्बन गर्नु पार्टीको मूल मन्त्र रहेको उल्लेख गर्नुभयो। अध्यक्ष ओलीले 1984 निर्वाचनमा एमालेको पक्षमा नतिजा पार्न नेता कार्यकर्ता एकजुट हुनुपर्नेमा जोड़ दिनुभयो। अध्यक्ष ओलीले समृद्ध नेपाल सुखी नेपालीको जनताको आकांक्षा एमाले मात्र पूरा गर्ने दावी गर्नुभयो। पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, पार्टी सचिव एवं कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठ लगायतले पार्टी नेतृत्वमा कुनै विवाद नरहेको बताउनुभयो। दुई दिने अधिवेशनमा प्रदेशको नयाँ नेतृत्व चयन भएको छ। यसअघि विराटनगर विमानस्थलमा हिजो संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले गठबन्धन सरकारले राम्रो काम गर्न नसकेको भन्नुहुँदै यो सरकारले नेपाली जनता र राष्ट्रलाई केही दिन नसकेको बताउनुभयो। नेकपा एमाले अहिले सरकारमा जान नचाहेको उल्लेख गर्दै उहाँले यो सरकारलाई हटाएर अर्को सरकार बनाउने उपयुक्त विकल्प समेत आफूले नदेखेको बताउनुभयो। अध्यक्ष ओलीले कोशी प्रदेशलाई मध्यावधितर्फ धकेल्नु बुद्धिमता होइन भन्नुभयो। यसैबीच नेकपा एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल विजयी हुनुभएको छ। हिजो भएको निर्वाचनमा कृष्ण प्रसाद दाहाललाई 257 मतले पछि पार्दै ढुंगेल 696 मतसहित अध्यक्षमा विजयी हुनुभएको हो। उपाध्यक्षमा दावा दोर्जे लामा र सचिवमा नवराज सिलवाल विजयी हुनुभएको छ। खुला उपसचिवमा प्रेम कुमार महर्जन र महिला उपसचिवमा भक्त कुमारी लामा विजयी हुनुभएको छ। सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि विद्युतीय मेसिन मार्फत पार्टी कार्यालय च्यासलमा हिजो मतदान भएको थियो। मतदानमा 1135 मत खसेको थियो। अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले मुलुकको समृद्धिका लागि सरकार योजनाबद्ध ढंगले अघि बढ़िरहेको बताउनु भएको छ। चैतन्य एकेडेमीले धुलीखेलमा आयोजना गरेको सुशासन दिगो विकास र समृद्धि कार्यक्रमलाई सम्बोधन गर्दै डाक्टर महतले माध्यमिक शिक्षा लगत्तै बाहिर जाने संस्कृतिलाई रोक्नुपर्ने बताउनुभयो। नेपालमा अवसर नभएको भन्दै राम्रा सिप भएकाहरू विदेशिएको र त्यहाँ सामान्य काम गरिरहेको बताउँदै उहाँले नेपालका सम्भावनालाई छोडेर विदेशिन नहुने बताउनुभयो। देशको दक्ष जनशक्तिले देशमै इमान्दार भएर काम गर्दा मुलुकमा दिगो विकास र समृद्धि हासिल गर्न सकिने बताउनुभयो। उहाँले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार लागि परेको भन्दै मुलुकमा सुशासन दिगो विकास र समृद्धि कायम गर्न सरकारले काम गरिरहेको बताउनुभयो। प्रधान न्यायाधीश विश्वम्बर प्रसाद श्रेष्ठले सक्षम र सुदृढ़ न्यायपालिका बनाउने जिम्मेवारी पूरा गर्ने बताउनु भएको छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा हिजो आयोजित नेपाल बार एसोसिएशनको केन्द्रीय साधारण सभाको उद्घाटन समारोहमा उहाँले न्यायपालिकालाई सबैको आस्थाको केन्द्र बनाउन आउने चुनौती सामना गरिने बताउनुभयो। उहाँले न्यायिक काम कार्यवाहीमा पारदर्शिता, उत्तरदायित्व र सुशासन कायम गरी न्यायपालिकाप्रति जनताको आस्था र विश्वास अभिवृद्धि गर्ने उद्देश्यका साथ न्याय सुधारका समग्र प्रक्रियालाई रणनीतिक योजनाका माध्यमबाट अगाडि बढ़ाउने प्रयास भएको जानकारी दिनुभयो। युवा अवस्थामा निष्क्रिय जीवनशैली, चुरोट, सुर्ती तथा खैनीको अत्यधिक सेवन, मोटोपनाका कारण हृदयघातको समस्या बढ़िरहेको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले जनाएको छ। केन्द्रका अनुसार हृदयघात हुने मध्ये 12% 45 वर्ष मुनिका युवा रहेका छन्। विशेष गरी पुरूष 55 र महिला 65 नागेपछि उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल, मोटोपना, हर्मोन, चिल्लो खानपान, तनाव लगायत कारणले हृदयघात हुने गरेको गंगालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डाक्टर चन्द्रमणि अधिकारीले बताउनुभयो। उहाँका अनुसार विगत 10 वर्षको तथ्याङ्क अनुसार मुटुरोगका बिरामी मध्ये 50% हृदयघातका बिरामी रहेका छन्। यसैबीच उपराष्ट्रपति रामसाय प्रसाद यादवले विकसित मुलुकहरूमा जस्तै पछिल्लो समय नेपाल लगायतका विकासोन्मुख देशमा पनि मुटु रोगको प्रकोप बढ़दै गएको बताउनु भएको छ। हट टू हट सेन्टर विश्व मुटु दिवस 2080 अवसरमा हिजो आयोजित जनचेतना तथा सम्मान कार्यक्रममा उहाँले स्वस्थ मुटुका लागि शारीरिक क्रियाकलाप बढ़ाउँदै स्वास्थ्यप्रति सचेत र सावधान हुनु आवश्यक रहेको बताउनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भूमि सुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदीप कटुवाल र खरिदार रमेश अधिकारीलाई जग्गा नामसारी गरे बापत सेवाग्राहीसँग 1.5 लाख रूपियाँ घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ। सल्यानमा भएको जीप दुर्घटनामा घाइते भएका मध्ये दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सल्यान शारदा नगरपालिका 12 तिमीले बस्ने अन्दाज 76 वर्षीय धुर्बी बोहरा र शारदा नगरपालिका 15 बरला बस्ने अन्दाजी 45 वर्षीय मुना सेजुवाल रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनुभयो। दुर्घटनामा परि घाइते 15 जनाको सल्यान जिल्ला अस्पताल र श्रीनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। कैलालीको लम्की टिकापुर खक्रौला सड़क खण्डले स्तरोन्नति गर्ने काममा भइरहेको ढिला सुस्तीले स्थानीय वासिन्दालाई आवत जावतमा समस्या हुने गरेको छ। थपिएको 1 वर्षको म्याद सकिन 4 महिना मात्र बाँकी रहँदा पनि कामको प्रगति भने 50% माथि पुग्न सकेको छैन। टिकापुरबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
गएको पुसमा पहिलो 30 महिने सम्झौताको म्याद सकिएर फेरि 1 वर्षका लागि निर्माण कम्पनीलाई थपिएको म्यादको पनि 8 महिना सकिएको छ। तर कामको प्रगति भने भौतिक रूपमा 45% र वित्तीय रूपमा 50% मात्र भएको देखिन्छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय धनगढ़ीका सूचना अधिकारी इन्जिनियर दीपक सुनार 29.7 किलोमिटर सड़कलाई 3 खण्डमा विभाजन गरी स्तर उन्नतिको काम शुरू गरिएको थियो। स्तर उन्नतिको काम समयमै नहुँदा एकातिर सरकारले गर्ने कामको प्रगति भएको देखिँदैन भने अर्कोतर्फ नागरिकहरूलाई आवजावत गर्न समस्या भइरहेको छ। जानकी गाउँपालिका वडा नम्बर 1 तोरैयापुरका लालुराम ढकाल
गाडी बिग्रेको छ, एक्सिडेन्ट हुने डर हुन्छ, त्यो धेरै जोखिममा छ। बालबच्चे वर्कर गर्छ, त्यतिखेर पनि माथिबाट गाडी आयो, त्यो पनि धेरै समस्या छ।
समयमै सड़क नबन्दा बर्सातमा हिलो र हिउँदमा धुलो हुने भएकाले निकै समस्या भइरहेको छ। सड़क चाँडो कालोपत्रे गरेको भए राम्रो हुने थियो भन्नुहुन्छ निशा पाण्डे।
धुलो हुने, हिलो हुने, पानी परेपछि यस्तै समस्याहरू छ। छिटो दुर्गौलीका
प्रेमलाल चौधरीलाई पनि सड़क समयमै कालोपत्री नबनेका कारण समस्या भइरहेको छ।
जहाँ तहाँ खाल्टा खुल्टी आवाज जावतमा बहुत बाधा परत, मारे हामी रोड बन्न बडा जरुरी बा।
सड़क निर्माणका लागि हुलाकी राजमार्ग निर्देशनालयसँग निर्माण कम्पनीले गरेको पहिलो सम्झौताको मितिमा काम नसकिएपछि एक वर्षको म्याद थप गरिएको छ। थपिएको म्याद पनि आउँदो पुष मसान्तमा सकिँदैछ। थपिएको म्यादमा पनि दोस्रो र तेस्रो खण्डको सड़क कालोपत्री गर्ने काम सकिने सम्भावना कम देखेकाले चालू आर्थिक वर्षभित्र भने जसरी पनि सड़क कालोपत्रीको काम सक्ने योजना रहेको बताउनुहुन्छ पुनः सूचना अधिकारी इन्जिनियर सुनार।
पहिलो खण्डमा रङ रोगनका काम छ, दोस्रो खण्डमा ट्रेबलको कामहरू, टेवा पर्खालहरू, स्ट्रक्चरल कामहरू भइरहेछ र अन्तिम चरणमा छ हाम्रो स्ट्रक्चरल कामहरू।
जम्मा 29.7 किलोमिटर सड़क मध्ये बजार क्षेत्रमा पर्ने 6.3 किलोमिटर सड़क चार लेन र बाँकी सड़क दुई लेनको निर्माण हुँदैछ। सड़क निर्माणका लागि हुलाकी राजमार्ग निर्देशनालयसँग पहिलो खण्ड 8 किलोमिटर कालिका कुमार जेवीले 40 करोड़ 19 लाख, दोस्रो खण्ड 10 किलोमिटर एपेक्स खड्का कृष्ण जेवीले 40 करोड़ 99 लाख र बाँकी तेस्रो खण्ड रायमाझी गल्बा जगदम्बा जेवीले 33 करोड़ 20 लाखमा ठेक्का सम्झौता गरी काम शुरू गरेको हो। ईश्वर साउथ, रेडियो नेपाल, टीकापुर, कैलाली।
बाँकेको नेपालगंज स्थित भेरी अस्पतालले हिजो बिरामीलाई 50 सय निशुल्क गरेको छ। भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाहले भेरी अस्पतालमा हाल रहेको 160 सय मध्ये लक्षित वर्ग र आर्थिक अवस्था कमजोर भएका बिरामीलाई 50 सय निशुल्क गरिएको बताउनुभयो। आजदेखि 16 श्राद्ध अर्थात पितृपक्ष आरम्भ भएको छ। आजै प्रतिपदा र द्वितीय तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रो पञ्चाङ्गमा उल्लेख छ। प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपरान्हसम्म गरिसक्नुपर्ने समितिका सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराईले जानकारी दिनुभयो। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका 16 तिथिमा दिवंगत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले 16 श्राद्ध भनिएको हो। चाडपर्व, यज्ञ तथा ठूला कार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू परम्परा अनुसार 16 श्राद्ध गर्ने गरिएको हो। 16 श्राद्धमा पितृले आफ्ना सन्तानबाट तर्पण, पिण्डको आश गरिरहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता रहिआएको छ। यसरी 16 श्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनुका साथै पितृ ऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिण पश्चिम मास्तुङ जिल्लामा भएको विस्फोटमा परि 50 भन्दा बढ़ी मानिसको मृत्यु भएको छ। पैगम्बर मोहम्मदको जन्मदिन मनाउन मस्जिदमा भेला भएका मानिसहरूबीच विस्फोट भएको र त्यसक्रममा अन्य 50 जना भन्दा बढ़ी घाइते भएका प्रहरीले जनाएको छ। बलुचिस्तानका प्रान्तीय अधिकारीहरूले आतंकवादीहरूले उक्त विस्फोट गराएका बताउँदै त्यसको निन्दा गरेका छन्। साथै उनीहरूले मृतकको संख्या अझै बढ़न सक्ने बताएका छन्। क्वेटा र बलुचिस्तानका अस्पतालमा आपतकालीन अवस्था घोषणा गरी उपचारको व्यवस्था गरिएको छ। अहिलेसम्म विस्फोटको जिम्मेवारी कुनै अतिवादी समूहले लिएको छैन। अब आर्थिक समाचार।
मुलुकको राजनीतिक, आर्थिक तथा कूटनीतिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुभएका व्यक्तिहरूले राजनीतिक स्थायित्व, चलायमान आर्थिक गतिविधि र सुरक्षाको प्रत्याभूतिका लागि देश आत्मनिर्भर हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ। एकीकृत विकास प्रणालीका पक्षमा अध्ययन अनुसन्धान गर्ने आईआईडीएस नामक संस्थाद्वारा शुक्रबार काठमाडौँमा आयोजित नेपालको विगत र भविष्यको आर्थिक कूटनीति विषय प्रवचन कार्यक्रममा उहाँहरूले राजनीतिक स्थायित्व, दिगो आर्थिक विकास, सांस्कृतिक पहिचान एवं संरक्षण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा व्यवस्थाका आर्थिक कूटनीति मा जोड दिँदै मुलुकलाई समृद्धिको बाटोमा अघि बढ़ाउनु पर्ने बताउनुभयो। वक्ताहरूले देशभित्र लगानीको वातावरण सृजना गरी रोजगारीको समस्या समाधान गर्नुपर्ने, युवा जनशक्तिलाई विदेश पलायन हुनुबाट रोक्नुपर्ने र आर्थिक कूटनीतिलाई प्राथमिकता दिई अन्तर्राष्ट्रिय लगानी भित्राउनु पर्ने आवश्यकता उल्याउनुभयो। कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता, पूर्व अर्थमन्त्री तथा विदेश मन्त्री डाक्टर प्रकाश चन्द्र लोहनीले नेपाल सत्ता केन्द्रित राजनीतिका कारण पछि पर्नु परेको धारणा व्यक्त गर्दै सबैभन्दा पहिले छिमेकी देश चीन र भारतको विश्वास जिती लगानी गर्न इच्छुक बाह्य देश तथा अन्तर्राष्ट्रिय निकायलाई आकर्षित गर्न सक्नुपर्नेमा जोड दिनुभयो। संयुक्त राष्ट्र संघका लागि पूर्व स्थायी कूटनीतिक प्रतिनिधि प्राध्यापक डाक्टर जयराज आचार्यले सही व्यक्तिलाई उचित स्थानमा जिम्मेवार दिई आर्थिक कूटनीति अघि बढ़ाउनु पर्नेमा जोड दिनुभयो। आयोजक संस्थाका अध्यक्ष, सांसद तथा अर्थविद डाक्टर सोनी मगले लगानी मैत्री नियम र कानूनहरूको व्यवस्था गरी विश्वभर छरिएर रहेका नेपाली समुदायको समेत लगानी भित्राउनु आवश्यक भएकोमा जोड़ दिनुभयो। नेपालले अन्तर्राष्ट्रिय हवाई अन्तराल विस्तार गर्ने क्रममा युरोपेली मुलुक स्विजरल्याण्ड सहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी अघि बढ़ाएको छ। नेपालले स्विजरल्याण्ड इण्डोनेसिया र रुवाण्डासँग हवाई सम्झौताको तयारी गरेको मन्त्रालयका नागरिक उड्डयन महाशाखा प्रमुख एवं सहसचिव बुद्धि सागर लामिछानेले जानकारी दिनुभयो। तीनवटै मुलुकसँग हवाई सम्झौताका लागि आवश्यक कागजी प्रक्रिया पूरा भइसकेको समय र स्थान तय गरेर सम्झौता गरिने उहाँको भनाइ छ। नेपाल र स्विजरल्याण्ड बीच एयर कनेक्टिभिटीका लागि एमओयू भएको र अरू धेरै मुलुकसँग पनि एमओयू पाइप लाइनमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। नेपालले हाल 40 देश र युरोपेली संघ गरी 41 मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरिसकेको छ। तीमध्ये 20 भन्दा बढी गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गरिरहेको छ। नेकपा एकीकृत समाजवादीले समाजवादी जागरण अभियान मार्फत उद्यमशीलता र उत्पादनका माध्यमबाट समृद्धितर्फ भन्ने कार्यक्रम र योजना अघि बढ़ाउने भएको छ। कार्यक्रमको माध्यमबाट व्यावसायिक सिप र क्षमता अभिवृद्धि गरी रोजगारी सृजना गर्न युवालाई प्रेरित गरिने भएको छ। यही असोज 14 29 गतेसम्म गर्न लागिएको समाजवाद जागरण यात्रामा कृषि उत्पादनका साथै आत्मनिर्भर अर्थतन्त्रको विकास गरी समाजवाद कार्यान्वयनमा सहयोग पुर्याउने लक्ष्य लिइएको छ। किसानलाई मल बिउ पानी तथा औजार उपलब्ध गराउनका साथै राष्ट्रिय पूँजीको विकास स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग स्थापनाका लागि अभियानको क्रममा सन्देश प्रवाह गरिने समाजवादी पार्टीले जनाएको छ। सोलुखुमुमा 27.9 मेगावाट क्षमताको मिडिल इन्खु जलविद्युत आयोजना निर्माण हुने भएको छ। सोलुखुम्बुको सोताङ गाउँपालिका 2 र मात्य दुधकोशी गाउँपालिका 7 अवस्थित रहेको सो आयोजना नदी प्रवाहमा आधारित प्रकृतिको रहेको छ। आयोजनाको कुल लागत 5,47,98,23,000 बराबर रहने प्रस्ताव गरिएको छ। तनहुँका विभिन्न व्यावसायिक फर्मका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपाल लाइफ स्टक सेक्टर इनोभेसन आयोजना मार्फत अनुदान प्रदान गरेको छ। पशुपालनमा कृषकको आकर्षण बढ़ाउन आयोजना मार्फत स्थानीय 13 व्यावसायिक फर्मलाई अनुदान वितरण गरिएको हो। आयोजना मार्फत 13 व्यावसायिक फर्मले 4,52,00,000 अनुदान प्राप्त गरेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
19 एसियाली खेलकुद अन्तर्गत नेपाल पीस एलिट एसिया गेम्स पब्जीको सेमी फाइनलमा प्रवेश गरेको छ। क्वार्टर फाइनलको समूह सीमा नेपाल शीर्ष 2 स्थानमा रहँदै सेमी फाइनल चरणमा स्थान बनाउन सफल भएको हो। नेपाल रहेको समूहबाट हङकङ समूह विजेता बन्दै अघि बढ़ेको हो। नेपालले पहिलो चरणमा दोस्रो स्थान हासिल गरेपछि त्यसलाई निरन्तरता कायम राख्यो। वरियताका आधारमा सिधै क्वार्टर फाइनलमा स्थान बनाएको क्लास्टाइनबाट त्यसपछि चुनौती अपेक्षा गरे पनि नेपालले लगातार समय अन्तर बढ़ाएको थियो। यस समूहबाट तेस्रो र चौथो भएका क्लास्टाइन र साउदी अरबले भने बाहिरिएका छन्। अब नेपालले शनिबार हुने सेमी फाइनलमा अन्य 4 टोलीसँग समूहमा प्रतिस्पर्धा गर्नेछ। सेमी फाइनलमा दुवै समूहका खेल शनिबार हुनेछन्। यद्यपि समूह विजेता भने भइसकेको छैन। सेमी फाइनलमा शीर्ष 2 हासिल गरे नेपाल फाइनल पुग्दै पदकको सम्भावना हुनेछ। नेपालले एकपछि अर्को खेलमा पराजय भोग्दै गर्दा पदकको आशा गरिएको पब्जीले भने लगातार दोस्रो पटक अर्को चरणको यात्रा तय गरेको छ। नेपालबाट कप्तान सुबिन महर्जन, दिपेश गुरूङ, सागर भण्डारी, समीर गुरूङ र संगीन भट्टराई खेलाड़ी रहेका छन्। चर्चित फुटबलर विमल घरती मगर विदेश पलायन भएका छन्। सुरक्षित भविष्यको खोजीमा विमल अस्ट्रेलिया लागेका हुन्। केही समय अघि विवाह बन्धनमा बाँधिएका विमलले समेत नयाँ गन्तव्यको रूपमा विदेश नै रोजेका छन्। राष्ट्रिय फुटबल टीमका स्टार फुटबलर समेत रहेका विमलको विदेश पलायनले खेल क्षेत्रलाई स्तब्ध बनाएको छ। एनएसएलमा उनी ललितपुर सिटी एएफसीको मार्की खेलाड़ी भएका थिए। त्यो सम्झौता पनि रद्द गरेर विमल अस्ट्रेलिया प्रस्थान गरेका हुन्। उमेर समूह हुँदै राष्ट्रिय टीमसम्म आइपुगेका विमल पछिल्लो पुस्ताको नेपाली फुटबलका उत्कृष्ट फरवार्डर मानिन्छन्। उनले करियरको शुरूआतमा युरोपेली फुटबलमा आबद्ध हुन प्रयास गरेका थिए। युवा अवस्थामै प्राप्त स्टारडमले उनलाई पछिल्लो 1 दशक नेपाली फुटबलको लोकप्रिय फुटबलर बनाएको थियो। उनकै नेतृत्वमा नेपालले U19 साफ च्याम्पियनशिप जित्दै अन्तर्राष्ट्रिय फुटबलमा उपाधिको ढोका खोलेको थियो। उनले नेपालका लागि U19 साफ च्याम्पियनशिप सहित साग गेम्स, बंगबन्धु कप, एएफसी सोलिडिटी सहित विभिन्न उपाधि जितेका छन्। विमलले 2013 पाकिस्तान विरूद्ध डेब्यू गरेका थिए। विमलले राष्ट्रिय टोलीबाट 9 गोल गरेका छन्। पछिल्लो समय नेपाली फुटबलमा विदेशी क्रम ह्वात्तै बढेको छ। सुरक्षित भविष्यको खोजीमा अधिकांश फुटबलर विशेष गरेर अस्ट्रेलियालाई नयाँ गन्तव्य बनाएका छन्। घरेलु फुटबलको संरचना गतिलो र बलियो नहुँदा वर्षभरि खेल्न नपाउने पीड़ा खेलाड़ीसँग छ। सोही कारण सुरक्षित भविष्य र राम्रो आमदानीको खोजीमा फुटबलरहरू विदेश पलायन हुने क्रम बढेको छ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिकदेखि सामान्य बदली रही। कोशी, मधेश र बागमती प्रदेश सहित अन्य प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 18.5 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर, अहिले बिहानको सापेक्षित आर्द्रता 96%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:56 भयो भने सूर्यास्त भरे साँझ 5:52 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कदै नेपाल चीन सम्बन्ध नयाँ आधारमा विकास हुने प्रधानमन्त्रीको विश्वास, मूल्य वृद्धि र कालो बजारीको कड़ाईका साथ नियन्त्रण गर्न सम्बन्धित निकायलाई कार्यवाहक प्रधानमन्त्री पूर्ण बहादुर खड्काको निर्देशन, सरकार र आन्दोलनरत राहत शिक्षक बीच सहमति, प्रमुख चाडपर्व अगाडि दिवंगत पितृहरूको सम्मानमा गरिने सोह्र श्राद्ध आजबाट शुरू हुँदै र पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको विस्फोटमा कम्तीमा 50 भन्दा बढ़ीको मृत्यु। रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। अर्को समाचार बुलेटिन 8 अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।